नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र लक्ष्मण विष्टसँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले महाकालीपारीको पालिका दोधारा चाँदनी नगरपालिकाको विकास स्थितिबारे चर्चा गर्दैछौँ। दोधारा चाँदनी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्दछ। अधिकांश भूभाग भारतसँग जोडिएको यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका दुई मात्र साबिकका चाँदनी र दोधारा गाविस समावेश गरी दोधारा चाँदनी नाम राखी नगरपालिका स्थापना भएको हो। यो नगरपालिका भौगोलिक क्षेत्रफलको हिसाबले सानो छ। 56.84 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको उत्तर पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा महेन्द्रनगरको भीमदत्त नगरपालिका र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज रहेका छन्। यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी 11 माध्यमिक विद्यालय र 32 आधारभूत विद्यालय गरी जम्मा 43 शिक्षण संस्थाहरू सञ्चालनमा छन्। पर्यटकीय गन्तव्यको क्षेत्रबाट होस् या कृषि उत्पादनको क्षेत्रबाट यो नगरपालिका अति नै महत्वपूर्ण मानिन्छ। कृषि र पर्यटनको विस्तारले यहाँ रोजगार बढाउन सकिने सम्भावना धेरै मात्रामा देखिन्छ। भारतसँग सीमा जोडिएको हिसाबले पनि यो नगरपालिकाले भूराज राजनीतिक अर्थमा पनि निकै महत्वपूर्ण भूमिका खेलेको छ। यस दोधारा चाँदनी नगरपालिकाको समग्र विकास स्थिति र रोजगार तथा शिक्षा स्वास्थ्यदेखि पूर्वाधार क्षेत्रमा कसरी काम हुँदै गरेको छ यो बारे अहिले हामीसँग दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बू कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद।
महाकाली पारीको एउटा नगरपालिका जो चाहिँ पहिला गाउँपालिकामा थियो दोधारा चाँदनी, अहिले दोधारा र चाँदनीलाई मिलाएर एउटा नगरपालिका बनाइएको छ होइन, त्यस पालिकामा सुशासनको पक्षमा के कसरी काम गरिएको छ यो बारे केही कुरा भनिदिनुहुन्थ्यो कि यहीँबाट सुरु गरौँ न।
धन्यवाद। अब हामी निर्वाचन भएर आइसकेपछि सुशासनको विषयमा भन्नु पर्दाखेरि अहिले यहाँ हाम्रो नगर प्रहरी हामी आइसकेपछि 15 नगर परि भर्ना गर्यौँ।
हजुर, नगर प्रहरी।
हजुर, नगर प्रहरी 15 भर्ना गरेको। नगर प्रहरी थिएन यहाँ र यता न्यायिक समितिबाट
हजुर
पनि हामीले चाहिँ यहाँका स्थानीय वासीहरूको विभिन्न किसिमको समस्याहरू जो यहाँ आउने गर्छन् र ती समस्याहरूलाई हामीले सकभर न्यायिक समितिबाट सल्टाउने र नभएपछि प्रक्रियागत ढङ्गले चाहिँ अगाडि बढाउने काम हामीले गरिरहेका छौँ।
हजुर।
अब अरू कुरा त यतातिर हामी यो 22-23 किलोमिटर ओपन बोर्डर भएको खुला सिमाना भएको दुईवटा प्रदेशलाई छोएको पालिका हो यो भारतको उत्तराखण्ड र उत्तर प्रदेशलाई। त्यस कारणले बोर्डरमा विविध किसिमका चाहिँ घटनाहरू घट्ने गरेको र सम्भावना बढी भएको ठाउँ पनि हो।
हजुर।
त्यस कारणले हामीले यहाँ चाहिँ नेपाल सरकारको यो सशस्त्र प्रहरीहरूको माग गरेर पनि बिओपीहरू नयाँ बिओपीहरू पनि हामीले चाहिँ स्थापना गरेका छौँ र ती बिओपीहरूमा बस्नको लागि के व्यवस्थापनको लागि हामीले चाहिँ पेट्रोलिङको लागि पनि हामी चाहिँ सक्दो सहयोगहरू हामीले गरेर सीमामा त्यस हुने गतिविधिहरूलाई हामीले न्यूनीकरण गर्ने प्रयासहरू हामी गरिरहेछौँ।
हजुर। जस्तो नागरिक तहमा सेवा प्रवाह गर्दाखेरि छिटो छरितो चुस्त दुरुस्त बनाएर कतिको सेवा प्रवाह गर्नुभएको छ यो कुरा महत्वपूर्ण छ नि।
अब नगरभित्रको कुराहरू जानेलाई हामीले दिने सेवा प्रवाहको बारेमा भन्नुपर्दाखेरि यो नगरपालिका अहिले तपाईँको नेपाल सरकारको सूत्र अथवा प्रविधिबाट जो सेवा प्रवाह गर्नुपर्ने हुन्छ त्यो सम्बन्धमा यो तपाईँको अधिराज्यभरिकै 6-7 नगरपालिकामा पर्छ होइन।
हजुर।
सूत्र प्रयोग गरेर तपाईँको सेवा दिने कुरामा र अब अरू कुराहरू हाम्रो धेरै अनलाइन करहरू बुझाउने कुराहरूमा अनलाइनै पनि
प्रभावकारी बनाउनु भएको छ।
नगरपालिकामा सेवाग्राहीहरूले घरै बसेर त्यो छ। अर्को कुरा के छ भनेपछि हामीले यो केही कामको लागि नगरपालिकामा आउनु पर्यो भने
हजुर
के डकुमेन्ट लगेर चाहिँ नगरपालिका जानु पर्दो रहेछ एउटा सामान्य कामको लागि भन्ने कुराको लागि सबै अनलाइन उहाँले जानकारी पाउन सक्नुहुन्छ। हाम्रो यो जो च्याट जिपी भन्छ नि त्यो नगरपालिकामा हामीले त्यो लागू गरेका छौँ त्यो माध्यमबाट। अर्को यहाँ आएर प्रत्यक्ष रूपमा आउनेहरूको लागि त कुनै पनि किसिमको त्यस्तो त्यस्तो अप्ठ्याराहरू चाहिँ उहाँहरूले चाहिँ सामना गर्नुपर्ने अवस्था छैन र अहिलेसम्म गुनासो पेटिकामा एउटा गुनासो पनि परेको छैन।
भनेपछि काम पुरापुर सम्पन्न गर्नुभएको, सम्पादन गर्नुभएको,
काम एकदम चुस्त दुरुस्त छिटो छरितो ढङ्गले हामीले चाहिँ प्रवाह गरिरहेको अवस्था हो। र फेरि सबै कुराहरू यहाँका जो वडा र नगरपालिकाले सूचना प्रकाशन गर्ने कुराहरूमा खालि त्यो आधिकारिक रूपमा कार्यालयबाट मात्रै हुने नभएर म आइसकेपछि हेल्प डेस्क खोलेको छु, दुईजना कर्मचारी हामीले राखेको छौँ, त्यहाँ प्री कल सेवा पनि छ, होइन नम्बर पनि छ,
हजुर हजुर,
त्यहाँबाट पनि हामी त्यस्ता सूचनाहरू पुरा गर्छौँ भने म व्यक्तिगत रूपमा मेरो फेसबुकबाट पनि मैले चाहिँ साना साना कुराहरू पनि त्यसरी
समाधान गर्ने गरी काम गर्नुभएको छ। अनि जस्तो सदाचार र पारदर्शिता महत्वपूर्ण विषयको पाटोको रूपमा रहन्छ, होइन, कुनै पनि विकास कार्य गर्दाखेरि हामीले सदाचार र पारदर्शितालाई चाहिँ अगाडि बढाउन सकेनौँ भनेदेखि विकास पनि पछि पर्छ र हामीलाई पनि अलिकति छुट्टै किसिमको आरोप लाग्न सक्दछ। यो कुरालाई कतिको ख्याल गरिएको छ यस नगरपालिकामा?
मेरो तर्फबाट त मैले त म आफै अब शिक्षक पनि हो, होइन,
हजुर,
प्रिन्सिपल पनि हो र मैले पढाउने पनि गरेको कुराहरू हो, होइन, जति पनि जहाँ पनि जे जति हामी अहिले भ्रष्टाचारीका कुराहरू आक्षेपका कुराहरू गरिरहेका हुन्छौँ त्यो भनेको ट्रान्सपेरेन्सी नभएको कारणले गर्दाखेरि हो कि। त्यस कारणले ट्रान्स हरेक कुराको के हुनु पर्यो, पारदर्शिता हुनु पर्यो,
हजुर हजुर,
अनि पारदर्शिता भइसकेपछि आएको छैन भने इमान्दारीसँग काम गरे पनि मान्छेले शङ्का उपसङ्ग गर्ने ठाउँ रहन्छ,
हजुर,
होइन, त्यस कारणले हरेक कुराको ट्रान्सपेरेन्सी हुनुपर्छ, जनताले त्यो कुराहरू थाहा पाउनुपर्छ भन्ने तरिकाले चाहिँ मेरो आफ्नो सोच भएर म त्यो ढङ्गले काम गर्नुपर्छ भनेर चाहिँ लागिरहेको मान्छे हो र यहाँ त्यो ढङ्गले काम गराउनको निम्ति मेरो प्रयास भइरहेको हुन्छ। त्यस कारणले यहाँ कुनै पनि कुराहरू त्यस्तो लुकाई छिपाई अथवा चाहिँ त्यो कुराहरूको खुलासा नगरिकन प्रक्रियाको ढङ्गले नगइकन काम जानकारी भएछन् त्यो भएको छैन,
हजुर,
अब कहीँ कतै कर्मचारीहरूले त्यसो भएको छ भने त मलाई थाहा छैन, गुनासो पनि मसँग आएको छैन अहिलेसम्म,
हजुर हजुर। अनि यसैमा जस्तो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ होला नगरपालिका क्षेत्रभित्र, होइन,
एकदम
दोधारा चाँदनी यो नगरपालिकामा चाहिँ, होइन, ज्येष्ठ नागरिक हुनुहुन्छ होला अनि अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ होला, उहाँलाई सेवा प्रवाह गर्दाखेरि चाहिँ त सपाङ्ग बराबर चाहिँ एउटै लाइनबाट गर्नुहुन्न होला, अरू केही फरक डेस्कबाट चाहिँ छिटो गतिमा सेवा प्रवाह गर्ने गर्नुभएको छ कि होइन, एउटै लाइनबाट पनि हामीले सेवालाई चाहिँ सुचारू गरेका छौँ, के भन्न सकिन्छ?
होइन, अब उहाँहरूले पाउने सुविधा जस्तै तपाईँको चाहिँ भत्ताको कुराहरू हुन्छ, होइन, सार्वजनिक सुरक्षा
हजुर
भत्ता जो हुन्छ त्यो हामी त्यस्ता अशक्तहरूलाई घरै पुर्याउँछौँ,
होइन,
अब हामी आउनुभन्दा अगाडि यहाँ चाहिँ ज्येष्ठ नागरिक अर्थात् चाहिँ जो जसले भत्ता पाउनुहुन्थ्यो सामाजिक सुरक्षा भत्ता,
हजुर,
70 वर्ष पुगेकाहरूले उहाँहरूलाई यो ब्याङ्कमा लाइन लगाएर दिनुहुन्थ्यो कि उहाँहरूले पहिला,
हजुर हजुर,
तर म आइसकेपछि मैले त्यसो गर्नु हुँदैन भनेर पहिलो निर्णय मैले गरेको थियो। त्यसैले हामीले अहिले टोल टोलमा ल्याउँछौँ, एउटा वडाको 4-5 टोलमा लगेर
हजुर
वितरण गर्छौँ र अशक्तहरूलाई त हामी घरै पुऱ्याउँछौँ, त्यो ढङ्गले हामीले सेवा प्रयोग गराएको छौँ। भनेपछि म आइसकेपछि यहाँ नगर ज्येष्ठ नागरिकको नगर समिति गठन गरिएको छ, होइन,
हजुर,
यहाँ यही नगरपालिका हलमा मैले माथि एउटा कोठा दिएको छु अनि हरेक वर्ष मैले मेरै बजेटबाट 2,00,000 रुपियाँ छुट्याइदिरहेको हुन्छु उहाँहरूलाई,
हजुर,
अहिले पनि छुट्टा छु, होइन, उहाँहरूले कार्यक्रम यहाँ गर्नुहुन्छ, कहिले सामानहरू बाँड्नुहुन्छ, आफै निर्णय गरेर आवश्यकताको आधारमा उहाँले निर्णय गर्नुहुन्छ र अरू वडाहरूमा पनि तपाईँको चाहिँ न्यानो लुगाहरू बाँड्ने काम भइरहेको हुन्छ ज्येष्ठ नागरिकहरूलाई,
हजुर,
र उहाँहरूलाई अब यसो भ्रमण श्रमणको कुरा गर्नुभयो भने त्यताखेरि पनि हामीले सहयोग गरेर आउँछौँ,
हजुर,
अहिले चाहिँ अफिसै अब यहाँ एउटा कोठा उपलब्ध गराइएछ उहाँहरूलाई र उहाँहरूको अहिले जमिन माग्दै हुनुहुन्छ, उहाँहरूले माग गर्नुभएको छ,
हजुर,
अब अपाङ्गै भनौँ भने शारीरिक रूपमा सक्छ,
हजुर,
उहाँहरूको लागि हामीले अहिले पनि तपाईँको हरेक वर्ष तपाईँको यो जसले चाहिँ कृत्रिम हात खुट्टा उपलब्ध गराउने संस्था छ नि,
हजुर हजुर,
यी संस्थाहरूसँग हाम्रो 7,00,000 5,00,000
समन्वयकारी भूमिका भएछ,
8,00,000 एग्रिमेन्ट हुन्छ, होइन,
हजुर हजुर,
अस्ति भर्खर पनि तपाईँको हिजो आउनुभएको थियो उहाँ कहिले वितरण गर्ने भनेर, अस्ति हामीले शिविर लगायौँ, हाम्रो चाहिँ 5,00,000 एग्रिमेन्टमा शिविर लगाएको, अब अहिले त्यो शिविर लगाइसकेपछि 7,00,000 जतिको लाग्ने भयो सामान भनेर यो 2,00,000 रुपियाँ माग्दै आउँदै हुनुहुन्थ्यो,
हजुर,
अनि मैले अब ठिकै छ बैठक गर्नुपर्छ अनि थपमा 2,00,000 रुपियाँ अनि वितरण गर्नु होला भनेर, त्यसै हरेक वर्ष तपाईँको व्हिलचेयरदेखि लिएर उहाँहरूको चाहिँ त्यो कृत्रिम अङ्ग हात खुट्टाहरू जो हुन्छ,
हजुर,
ती हामीले यहाँबाट वितरण गर्छौँ प्रत्येक वर्ष हुन्छ, त्यो लगाएरै हुन्छ त्यो डाटाको आधारमा, र कतिपय अब छुटेकाहरू शिविरमा छुटेका अथवा चाहिँ कहिले काहीँ बिचमा पनि केही भयो र त्यस्तो समस्या देखाएर आउनुभयो भने हामीसँग यहाँ प्रत्यक्ष रूपमा मैसँग उहाँहरू भेट्नुहुन्छ, त्यो ढङ्गले हामीले उहाँहरूलाई त्यो कार्यक्रममा समेट्ने काम गरेका छौँ र अहिले पनि तपाईँको जिल्लाबाट बाहिर बाहिर बसिरहनु भएको छ एकजना महिला अध्यक्ष आउनु भएको छ, होइन,
हजुर हजुर, सेवा लिनको लागि आइरहनुहुन्छ,
एकदम हामी त्यो मात्रै होइन, म आइसकेपछि त मैले त तपाईँको एचआइभी पीडितलाई पनि तपाईँको कार्यक्रम बनाएर तपाईँको आर्थिक सहयोग दसैँ तिहारमा उहाँहरूलाई खर्च डाइरेक्ट तपाईँको उहाँहरूको खातामा पैसा हाल्ने काम पनि गरिरहेको
छु।
राशनको कुरा त राशनको कुरा छँदैछ।
अनि यसैमा फेरि जस्तो यहाँको नगरपालिका होइन महाकाली पारीको यो दोधारा चाँदनी नगरपालिका क्षेत्रफलको आधारबाट भन्यो भने धेरै ठुलो पनि छैन, यो जम्मा 56.84 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रहेछ होइन, यति सानो नगरपालिका छ। यो नगरपालिकाभित्र पूर्वाधार क्षेत्रको विकास गर्नका लागि चुनौती छ कि अवसर पनि छ?
अब जहाँ चुनौती त्यहाँ अवसर हुन्छ होइन, अवसर सँगसँगै चुनौती त हुने नै भयो। अब मैले चाहिँ फेरि त्यो चुनौतीलाई अवसरमा परिणत गरेर काम गर्नुपर्छ भन्ने मानसिकताले काम गर्ने मान्छे हो।
हजुर,
यहाँ मैले प्राइभेट स्कुल खोल्दाखेरि यहाँ स्कुलै थिएन।
हजुर,
यो दुधा चार नगरपालिकामा एक दुईवटा थियो, त्यो पनि बन्द भयो भइहाल्यो मैले खोल्ने बित्तिकै। त्यस कारण म हरेक चुनौतीलाई अवसरमा परिणत गर्नुपर्छ र आफ्नो हात गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्छे हो। र यहाँ चुनौतीहरू छन् अब, किनभने यो राष्ट्रिय निकुञ्ज स्कुलका फाटाले गर्दाखेरि
हजुर
यहाँको सरकारी जग्गाहरू पनि अब नगरपालिकाले सिधै प्रयोग गर्न
नपाउने
उपयोग गर्न तपाईँको चाहिँ भौतिक संरचना बनाउन होइन अलिकति कठिनै भइरहेको अवस्था छ। उहाँहरूले रोक्नुहुन्छ होइन, र यो खोलाको ठेक्का लगाउने कुरामा पनि यो नदीजन्य पदार्थ हुन्छ नि त, त्यो ठेक्का लगाउन पनि हामीलाई उहाँहरू दिनुहुन्न। अब यसको लम्बाइ भन्ने पनि तपाईँको 10 किलोमिटर होला होइन, खोलाको महाकालीको पहिला जोगडा पनि दिनुभएको थिएन 74 साथीहरूलाई। मैले आइसकेपछि मैले आइजी गराएर ठेक्का लगाइदिएको, पछि उहाँहरू आउनुभएको थियो र धेरै विवाद भयो, त्यस पछाडि उहाँहरू चुपलार बस्नुभएको छ अहिलेसम्म। अनि 3 वर्ष भयो ठेक्का लगाइरहेछौँ हामीले जोगडा नदीमा, महाकालीमा 12 किलोमिटर जति होला लम्बाइ, 10-12 किलोमिटर, तर 1 किलोमिटरमा दिनुहुन्छ क्षेत्रमा उहाँहरू दिनुहुन्न।
हजुर हजुर,
उहाँहरूले आफै तपाईँको त्यो उसमा अमानतमा बेच्नुहुन्छ, उहाँहरूले रोल्टी काटेर पर्सीमा बेच्नुहुन्छ उहाँहरूले।
हजुर, जस्तो तपाईँको यो नगरपालिका चाहिँ 10 वडामा विभाजित छ होइन, 10 वडामा चाहिँ एउटा वडाबाट अर्को वडासम्म सडक सञ्जाललाई पक्की सडकको रूपमा तयार गर्नुभएको छ कि खण्डास्थित अर्थात् कच्ची सडक छ?
ए अब यहाँ त 80% बाटा पिच भइसक्यो सबै के,
ए
कुना कन्दराको तपाईँको त्यो महाकालीका ढिका जोगुडाको नदीको ढिकको त्यही नर्सरी सामुदायिक वनतिरका मात्रै बाँकी हुन्।
हजुर,
दुईवटा सडक कृषि सडक र एउटा मूल सडक सिधै 1 नम्बर वडादेखि 10 नम्बर वडासम्म जोडिया छ सिधै पक्की बनेर।
यसबाट नागरिक र सिङ्गो नगरपालिकाले चाहिँ के लाभ लिन सकिया छ त, त्यसको के मूल्याङ्कन गर्नु भएको छ यहाँले?
उहाँहरूको सिधै अब अहिले बस चल्छ सिधै होइन,
हजुर,
एउटा कुनाबाट सिधै तपाईँको चाहिँ सदरमुकाम भनौँ न महेन्द्रनगर विभिन्न नगरपालिकातिर होइन, अहिले त महाकालीमा पक्की पुल बनाएछ, अब ड्राइभ एरियातिर ठुलो सडकले जोडाएछ त्यसलाई होइन, 1 नम्बर वडामा। अनि यहाँ टेम्पो चल्ने तपाईँको चाहिँ हाइसै आउने तपाईँको सुर्खेतसम्म त यहाँबाट नाइट काठमाडौँसम्म नाइट चल्यो हो, सुर्खेतमा अहिले पनि दिनदिनै आउँछ हाइस चलिरहेको छ, टेम्पो त रोजगार कति सिर्जना भएको छ यहाँ।
हजुर,
अनि निर्माणका सामग्रीहरू एउटा कुनाबाट अर्को कुनासम्म तपाईँको उत्तर प्रदेश महाकालीको उत्तर प्रदेश छुने ठाउँदेखि उत्तराखण्ड छुने उता जोगुडाको छेउसँग बस्नेसम्मको लागि निर्माण सामग्रीका गिटीढुङ्गा बालुवाहरू लगिरहेको अवस्था छन्। यातायातको सुविधा धेरै छ नि यहाँ राम्रो।
अब भारतसँग सीमा जोडिएको नगरपालिका रह्यो होइन, भारतको 3 दिशामा चाहिँ यो नगरपालिकाको सिमाना पर्दछ भने महाकाली वारी चाहिँ भीमदत्त नगरपालिका पर्यो, महाकाली पारी चाहिँ तपाईँको दोधारा चाँदनी नगरपालिका पर्यो, अनि भारतसँग जोडिएको यो नगरपालिकाले 3 भागको तर्फबाट चाहिँ भारतले घेरेको छ, यसको मतलब होइन यसमा चाहिँ चोरी सिकारीका कुराहरू अर्थात् चोरी निकासीका कुराहरूलाई नगरपालिकाले कसरी रोकेको छ र यसलाई कसरी समाधान गरेको छ? कहिलेकाहीँ चाहिँ त सीमा क्षेत्रहरूमा यस्तो समस्याहरू पनि देखा पर्छन् नि।
अब यस्तो छ, यहाँ कस्तो छ भने यो मान्छेको यो परम्परागत रूपमा चल्दै आएको मान्दै आएका अब एउटा संस्कारै भइसकेको कुराहरूमा झ्याट्टै परिवर्तन ल्याउन रोक्न गाह्रो हुँदो रहेछ होइन। मैले त्यो कहाँ जोड्नु खोजेको भनेपछि यहाँ अब अहिले यो 10-15 वर्ष भयो भनौँ तपाईँको नेपाली हिसाब हुन थालेको नेपाली रुपियाँमा करेन्सीमा होइन, सबै यहाँ भारूमै हुन्थ्यो। अब किनभने अब यो 95% नै तपाईँको यहाँको जनताको चाहिँ भारतीय बजारमा डिपेन्ड भएको अवस्था थियो नि त त्यतिखेर,
अहिले त्यो अवस्था छैन सामान किन्नको लागि भारत जान पर्यो।
त्यस कारणले अहिले पनि तपाईँको त्यो जाने कुराहरूमा बजारको सहज एक्सेस भयो नि त, पहुँच भयो होइन, नजिकको कारणले गर्दाखेरि पनि भयो र सीमासँग जोडिएको कारणले गर्दाखेरि पनि भयो। अब अलिक नेपालको बोर्डरमा बस्ने जो साथीहरू हुनुहुन्छ, जनताहरू स्थानीय हुनुहुन्छ, उहाँहरूलाई त यता नेपालको बजार महेन्द्र जानुभन्दा उता नजिक भयो नि त, त्यसरी सहज रूपमा उताबाट पनि फेरि यहाँ काम गर्ने कामदारहरू तपाईँको चाहिँ प्राविधिक अथवा भनेको मोटरसाइकलहरू बनाउने टेक्निसियनहरू होइन, मोटरसाइकल बनाउने अनि तपाईँको चाहिँ यो गाडी घोडा बनाउने ठुल्ठुलो ट्रेक्टरहरू बनाउने जम्मै इन्डियनहरू यहाँ आएर बसेर काम गर्छ नि त, त्यो त छँदैछ। अब लेबर गर्नेहरू पनि जम्मै बङ्गालीहरू अनि भारतीयहरू यति छन् कि यहाँ आउँछन् कि प्रत्येक
काम गर्नको लागि,
भनेर फर्किने गर्छन्। अब धान रोप्ने बेलामा पुरै यहाँ कसरी धान रोप्दैन नेपालीले, जम्मै उसले गरेर ठेक्का लिन्छ अनि एक महिना अगाडि ल्याएर नाममा नावली नाम तयार गर्छ अनि उसले डेट तोक्छ, त्यसरी चाहिँ काम गर्छ यहाँ बसेर। त्यस कारणले यो आवत जावत एकदम सहज भएको कारणले गर्दाखेरि अब सामान घरयासी सामानहरू त उहाँहरूले ल्याउने नै भए, त्यसमा रोकटोक पनि छैन यहाँ होइन। अब अहिले यहाँ कहाँ कहाँ 100 रुपियाँको कुराहरू आइरहेछ नि त, त्यसका पनि यहाँ चाहिँ टिक्न छिन्ने कुराहरू हामी सुन्दैछौँ, तर यहाँ त्यस्तो छैन। अब हामी आफैले पनि भन्नु परिरहेको छ कि अब यहाँको 5-5 बिएपी छ, एउटा डिएसपी बस्नुहुन्छ गुल्मोमा, दसत्रको हाम्रो इलाका परिकारले छ, चौकी छ, अब हामीले पनि उहाँलाई भन्नुपर्ने हुन्छ यो घरेसी सामानको लागि चाहिँ रोकटोक नगर्नु होला भनेर। त्यस कारणले त्यो त भइरहेको छ र त्यसमा अलि ठुलो व्यापार गर्नेहरू साथीहरूको चाहिँ अब हामीलाई त थाहा छैन, सुन्ने कुरा मात्रै हामी सुन्ने कुरा मात्रै हो होइन। अब यो चाहिँ अब सामानहरू यता ओसार पसार गर्ने काम चाहिँ भइरहेको हुन्छ, अब इन्डियाबाट यता ल्याउने सस्तोमा, कुखुरा पालनको लागि चारोको कुराहरू भयो, कुखुराका तपाईँको इलिगल रूपमा भएका त्यही हो तस्करीहरू त्यही नै हुन्, त्यस्तो घातक किसिमको
समाजलाई अप्ठ्यारो पर्ने खालको चाहिँ काम भएको छैन यसको मतलब होइन,
त्यस्तो चाहिँ भएको छैन। अब हाम्रो सबै होइन, कहिले काहीँ तपाईँको यो चरसको कहिले काहीँ भेटिन्छ होइन,
हजुर हजुर,
कहिले लागु खाएको, कहिले चाहिँ त्यो बोकेर हिँडेको सानो सानो मात्रामा, त्यसरी केटाहरू चाहिँ त्यसरी पक्रेका छन्, उताको पनि पढिन्छ गरी यताको पनि पढिन्छ,
हजुर,
त्यस्तो चाहिँ भइरहेको।
यसको मतलब भारतीय सीमामा रहेको यो नगरपालिका रहे तापनि चोरी निकासीका समस्याबाट चाहिँ नगर चाहिँ त्यति प्रताडित हुनु परेको अवस्था छैन भन्ने कुरा रह्यो यहाँ,
छैन त्यो पनि छैन। तपाईँको यहाँ सीमाको पनि त्यस्तो खास हुँदैन, किनभने अब भारतीयहरू पनि यहाँ नआए हुँदै हुँदैन होइन, तपाईँको मदिरा खानको लागि पनि यहाँ लोकल खानको लागि पनि बोर्डर बोर्डर पुरै तिनीहरू नै आउने हुन्,
हजुर,
अनि नेपालीसँग एकदम बिहानै कहिले कसैले उतार ज्या गर्छन्, कहिले टाढा ज्या गरेर लैजान्छन् होइन, त्यस्तो सम्बन्ध छ। त्यस कारणले त्यहाँ बिचमा त्यस्तो हुँदैन उनीहरूको छिमेकमा वारेर पारेको बिचमा। अब अहिले त अब म पहिला पनि त्यो काम गर्दा थिएँ, अहिले म नगरपुर भइसकेपछि अब उताको विधायक उताको सिएमहरूसँग मेरो परिचय छ, त्यहाँको इन्सपेक्टरसँग परिचय हुन्छ होइन,
हजुर,
त्यस कारणले त्यस्तो घटनाहरूमा पनि उहाँहरूले सहयोग गर्नुहुन्छ, उहाँहरू कोर्डिनेसन गर्नुहुन्छ। उहाँहरूले
दोधारा चाँदनी नगरपालिकाको प्रमुख जिम्मेवारीमा तपाईँ आइसकेपछि विद्यालय सुधार का लागि चाहिँ तपाईँ आफै पनि अघि कुरा गर्दै हुनुहुन्थ्यो कि म पनि एउटा शिक्षक हुँ र मैले पनि विद्यालय सञ्चालन गरेको छु भन्ने कुरा रह्यो होइन। अब यहाँको यो नगरपालिकामा 11 माध्यमिक विद्यालय रहेछन् होइन, सामुदायिक र संस्थागत गरी, अनि 32 चाहिँ आधारभूत विद्यालय रहेछन्। यिनीहरूको स्तर उन्नति गर्नका लागि र पठन पाठनको वातावरणलाई अझ प्रविधि मैत्री बनाउनका लागि नगरपालिकाले के कस्तो कार्य गरेको छ यो सुनौ त।
अब ठ्याक्कै प्रविधि मैत्रीको लागि त त्यति ठुलो काम हामीले गर्न सकेका छैनौँ होइन, तर हामी आइसकेपछि मेरै आफ्नै प्रयासमा, अब यहाँ त नगर प्रमुख नै नगर शिक्षा समितिको अध्यक्ष हुन्छ नि त
होइन,
अनि म आइसकेपछि यहाँ क्वेसन पनि गरेको थिएँ मलाई धेरै पत्रकार साथीहरूले, तपाईँ त प्राइभेट सेक्टरबाट आउनुभएको छ, अब सरकारी विद्यालयलाई हेर्छु कि प्राइभेटलाई हेर्नुहुन्छ भन्ने कुरा पनि गर्नुभएको थियो होइन, उहाँले सायद डिस्काउन्टलाई पनि गर्नुभयो होला, किनभने म सरकारी मान्छे भइसकेपछि प्राइभेटलाई हेर्ने कुरै भएन। मेरो प्राइभेट 12 चलायो, म आउने बित्तिकै 11-12 हापेर 10 सीमित छ, मेडमले चलाउनुहुन्छ अहिले होइन, अब म स्कुल पनि जान्न 4 भइसक्यो, कहिले काहीँ बेलुका बिहान बेलुका टाइम भयो भने निस्किन्छु मात्रै होइन। सरकारलाई हेर्ने कुरामा मैले पहिलो निर्णय गरेँ कि तहगत थाई टिचर पुरा हुनुपर्छ भनेर मैले निर्णय गरेको हुँ,
हजुर हजुर,
त्यहाँ हलचल मचियो, अब यहाँ कोही राहतका कोही निजीका मेरै पार्टीका सबै शिक्षकहरू पनि पार्टीसँग जोडेको भयो नि त, त्यसरी बसेका साथीहरू हुनुहुन्थ्यो, अब धेरैलाई आपत पनि भयो, यहाँ अब त्यो 2 महिनासम्म मिलाइयो, उहाँहरूले अन्तमा छोड्नु पनि भयो, तहगत थाई टिचर नै पुरा बनाउने निर्णय मैले पहिलो निर्णय बैठकबाट गरिसकेपछि, त्यो भइसकेपछि मैले कार्यविधि बनाएँ यहाँबाट,
हजुर,
शैक्षिक सुधारको होइन, शैक्षिक सुधारको कार्यविधि बनाएपछि यहाँ प्रलाई 500 रुपियाँ भत्ता थप नगरपालिकाबाट, अनि उहाँहरूको न्यूनतम तपाईँको 1500 त्यतिखेर श्रम शोषण नहुने अहिले श्रमिक नेपाल सरकारले तोकेको 15,000 थियो, त्यहीबाट 17,200 गर्नुभयो, अहिले 19,500 छ होइन,
हजुर,
अनि तपाईँको चाहिँ वर्षौँदेखि चाहिँ 15,000 पनि नपाएका शिक्षकहरू थिए, अनि 15,000 मैले चाहिँ क्रस गर्नुपर्छ भनेर त्यो तलब पनि त्यसरी निर्धारण गरियो त्यतिखेर होइन, अनि तपाईँको शिक्षक सरुवाहरू सबै विद्यालयबाट अन्तर नगरपालिका विद्यालय सरुवा गरियो के,
शिक्षक सुधारको लागि र शिक्षकहरूलाई उनीहरूलाई सुविधा दिनको लागि चाहिँ त यहाँले यो प्रयास गर्नुभयो, शिक्षकलाई दिए अनुसारको सुविधाबाट चाहिँ विद्यार्थीहरू कतिको लाभान्वित बन्न सके त पठन पाठनको क्षेत्रबाट, यो कुराको मूल्याङ्कन गर्नुभयो होला नि,
एकदम किन नगर्ने, म आफैले तपाईँको चाहिँ यहाँ कक्षा 8 परीक्षा लिँदाखेरि बोर्ड लिँदाखेरि बोर्डको एक्जाम लिँदाखेरि आफ्नै विद्यालयको पेपर स्वयं त्यही विद्यालयका शिक्षकहरूले त्यही विद्यालयमा कपी चेक गर्ने जाँच गर्ने त्यस्तो किसिमको सिस्टम थियो क्या यहाँ पहिला, मैले आएपछि त्यो नगरपालिकाबाट तपाईँको चाहिँ त्यसरी क्रस चेक गराएर नगरपालिका लिएर पेपर चेक गराएर गर्दाखेरि तीन चारवटा विद्यालय शून्यमा झरे कि आठ क्लासको इक्जाममा कोही पास होइन होइन अनि त्यसरी भइसकेपछि प्रत्येक क्लासको कक्षा एकदेखि दससम्मको विद्यार्थीलाई पाँच पाँचवटा लिएर इक्जाम गराइयो नगर स्तरीय टेस्ट लियो फेरि दस दसजना लिएर पनि फेरि टेस्ट गराइयो अनि त्यसको सिकाइ उपलब्धि कति छ त विद्यालयमा भनेर त्यो भइसकेपछि फेरि हामीले परीक्षाको तयारीको लागि पनि ती कोचिङ कक्षाहरू थप तपाईँको सुविधा दिएर टिचरहरूलाई सञ्चालन गर्न पठायौँ होइन म आफैले मेरो बजेटबाट विद्यार्थीसँग प्रत्यक्ष मेयरको अन्तर्क्रिया भनेर म विद्यालय विद्यालय पुग्या हुँ कि
हजुर हजुर
अनि उहाँहरूको समग्र समस्या मैले विद्यार्थीसँग बस्ने बेलामा टिचरलाई पनि नराखेर अनि सब टिचरको बारेमा पनि मैले चाहिँ जानकारी प्राप्त गरेर लिने काम गरे हो र त्यसरी योजना बनाएर
काम गर्नु
अगाडि बढेर चाहिँ भवनहरू म आफैले तपाईँको चाहिँ भवनहरूको टोयलेटको अवस्था चाहिँ
जीर्ण थियो
अलिकति जीर्ण अवस्था अथवा व्यवस्थित नभएको अवस्थामा विद्यालयमा तिनवटा विद्यालयमा त मैले संस्थाबाटै पेसन संस्था तपाईँको प्लान इन्टरनेसनल सहयोग गर्ने उहाँहरूसँग कुरा गरेर तपाईँको चाहिँ तिनवटा भवन त ठुल्ठुलो तपाईँको फर्निचर सहितको के भन्छ बिल्ड भवन भन्छ नि उसले बनाएको भवन फर्निचर सहित तिनवटा कोठा अनि दुईटा टोयलेट बाथरुम गरेर तिनवटा स्कुलमा त्यो भवन पारेर पनि मैले चाहिँ 43-43 लाखको भवन पारेर अनि नपुगेको स्कुलबाट नगरपालिकाबाट थपेर भवनहरू समेत फर्निचर समेत पनि व्यवस्था गरेर जहाँ चाहिँ त्यस्तो अवस्था थिएन अहिले मैले फेरि तपाईँको चाहिँ अब यो 4-5 दिन पछाडि एउटा कार्यदल गराएको थिएँ उनको प्रतिवेदन म लिइसकेको छु तिनवटा विद्यालयलाई म मर्ज गर्दैछु कि
तिनवटा
विद्यालयलाई म मर्ज गर्दैछु जहाँ चाहिँ 5 क्लाससम्म विद्यालय छ तर विद्यार्थी तपाईँको कसैमा 12 छ कसैमा चाहिँ 22 छ कसैमा चाहिँ 9 विद्यार्थी छन् होइन त्यता पनि ध्यान पुऱ्याएको छु मैले त्यस कारणले त्यसरी समग्रमा सुधारको लागि हामी गरिरहेछौँ सेनिटरी प्याडका कुराहरूदेखि लिएर व्यवस्थापन कुराहरूदेखि लिएर होइन
हजुर
जीर्ण भवनका कुराहरूदेखि लिएर सबै कुराहरू मैले टिपोट गरेर र अनि ह्यान्डपम्प पानी खाने पानीको कुराहरूदेखि लिएर सङ्घ संस्था मार्फत धेरैमा हामीले चाहिँ खाने पानीको प्लान्टहरू पनि पुऱ्याएका छौँ अनि यो प्रत्येक विद्यालयमा नसकेर अब अहिले चाहिँ 5-6 विद्यालयमा एकजनालाई 50 रुपियाँ थप होइन खानामा
हजुर
अनि त्यसको व्यवस्थापन गर्नुलाई टिचरलाई 3,000 रुपियाँ
र
खाना पकाउनलाई 6,000 रुपियाँ अनगर खाना पकाउने मान्छेलाई 6,000 रुपियाँ
त्यसरी व्यवस्थापन
कार्यक्रम मैले लागू गरेको छु अहिले
अब म अलिकति कृषिको पक्षबाट कुरा गर्छु होइन जस्तो दोधारा चाँदनी नगरपालिका जुन चाहिँ महाकाली पारीको नगरपालिका रह्यो कृषि क्षेत्रलाई उन्नत बनाउनका लागि नगरपालिकाले के कस्तो कार्य गरेको छ
नगरपालिकाले धेरै नगरे पनि तपाईँको गरेको छ तपाईँको खाद्यान्न सम्बन्धी तपाईँको धान गहुँ होइन भटमासको यो बिउहरू त्यो उपलब्ध गराउने काम गर्छ
हजुर
अनि तपाईँको तरकारीमा तपाईँको मिनी किटहरू चाहिँ वितरण गर्छ
हजुर
अनि चाउचाउको पनि बिउ वितरण गर्छ अनि मकैको चाहिँ तपाईँको हाइब्रिड बिउ फेरि वितरण गर्छ मकैको लागि अनि तपाईँको सिँचाइको लागि बोर मोटर हुन्छ नि सानो
हजुर हजुर
साना सिँचाइको बोरहरू अनि ट्युबवेलहरू चाहिँ वितरण गरेर आउँछ हाम्रो नगरपालिकामा तपाईँको मलाई लाग्छ 90% घरमा सिँचाइको सुविधा छ उहाँहरूको बोरको सुविधा
जस्तो कृषि उत्पादनबाट उत्पादित वस्तुहरूलाई बजारीकरण गर्न सरल बाटो चाहिँ नगरपालिकाले व्यवस्थापन गरिदियो भनेदेखि चाहिँ त कृषि क्षेत्रमा लाग्ने कृषकहरूको संख्या पनि बढ्थ्यो यसले जीवनस्तर उकास्नलाई पनि सहयोग पुर्याउँथ्यो नि अब नगरपालिकाले यो तर्फ सोचेर काम गर्नुपर्ने हो कि
एकदम सोचेको छ भर्खर मात्रै मैले अस्ति मात्रै हाम्रो नयाँ बजेटको सिलिङ बनाउने बेलामा मैले अहिले चाहिँ यो कृषि एम्बुलेन्स खरिद अनि बजेट छुटेछ
हजुर
अब यो नयाँ बजेटमा त्योभन्दा अगाडि पनि हामीसँग एउटा संस्थासँग मैले मागेर कृषि एम्बुलेन्स हामीसँग अलरेडी थियो
हजुर
र अब तरकारी सङ्कलन केन्द्र पनि सञ्चालन गर्ने तयारीमा छु म एउटा ठाउँमा त्यो हाम्रो बजारमा त्यो अहिले मैले चाहिँ उता सहर विकास मन्त्रालयबाट त्यो 16 करोडको ल्याउने बेलामा त्यहाँ एउटा भवन बनाउनु पऱ्यो 2 तले 10 करोडको भवन बनाउँदाखेरि त्यसले गर्दाखेरि त्यहाँ डिस्टर्ब भएको छ त्यो भवन कम्प्लिट सटर लाग्दैछ रङ पेन्ट हुँदैछ त्यो भइसकेपछि त्यो ठाउँको जम्मै मान्छे सटरभित्र गइसकेपछि त्यहाँ खाली ठाउँ हुन्छ त्यो खाली ठाउँमा सङ्कलन केन्द्र खोल्ने भनेर अहिले चाहिँ त्यो उस पनि गरिसक्यो अनि यतातिर हाम्रो प्रदेशले बनाइदिएको त्यो 2 वर्ष अगाडि बनाइदिएको त्यो कोल्ड स्टोर किसान केन्द्र त्यहाँ विद्युत लाइन जडान भएको थिएन र मैले अस्तिको बजेटबाट मात्रै आज पछि 4-5 दिन भयो त्यहाँ त्यो ट्रान्सफर्मर जडान गर्ने लाइन तान्ने भनेर 12 लाख रुपियाँ छुट्टाछौँ होइन अनि त्यो तुरुन्तै कारण भइसकेपछि त्यहाँ त्यो कोल्ड स्टोर पनि सञ्चालन हुन्छ र यो हाट बजारको लागि पनि जग्गाहरू हेर्ने काम मैले गरिरहेको छु उत्पादनमा समस्या छैन यहाँ किनकि हाम्रो यहाँ सबैभन्दा बढी म यहाँ आइसकेपछि म प्राइभेट सेक्टरबाट आएको भइसकेपछि मैले 1 लाख रुपियाँ लिएर पनि त कोही संस्था संस्था आउँछ भने वेलकम छ भनेर मैले चाहिँ विभिन्न ठाउँ बोल्दाखेरि धेरै तपाईँको संस्था संस्थाहरू यहाँ आइसकेपछि महिला दिदीबहिनीहरूको कृषक समूहहरू छ के
तपाईँको
वडामा छ कृषि समूहहरू उहाँहरूलाई तपाईँको चाहिँ पोली हाउस बनाइदिनु गरिदिने होइन, अनि जमिन लिजमा लिएर उपलब्ध गराइदिने त्यो पैसा संस्थाले तिरिदिने, अनि त्यो पोली हाउसहरू बनाइदिने, बिउहरू बनाइदिने, उत्पादन बढी भयो यहाँ। अनि अहिले म त्यो टोटलमा गयो भने उत्पादन बढी भएको छ, तर हाम्रो चाहिँ
बजारीकरणको
असर समस्या छ। अनि अर्को कुरा के छ भने बजारीकरण यहाँ फेरि यो भारतीय बजारसँग प्रतिबद्ध गर्न सकिँदैन नि त, उहाँहरूको उत्पादनमा अलिकति बढी लागिसकेको हुन्छ, इन्भेस्टमेन्ट बढी भएको हुन्छ, उताबाट सस्तोमा आउँछ, किनभने क्वान्टिटी बढी उत्पादन गर्दाखेरि सस्तो परिहाल्ने भाउ। अनि त्यस कारणले समस्या एउटा के हुँदो रहेछ भनेपछि यो सीमा क्षेत्रमा अर्को देशको उत्पादनसँग चाहिँ प्रतिबद्ध गर्न सक्दाखेरि स्थानीय जो कृषकहरू हुनुहुन्छ उहाँहरूले उत्पादन गर्दाखेरि उहाँहरूले त्यो बजारमा चाहिँ बजार भाव प्रतिबद्ध गर्न सक्दाखेरि अलिकति गाह्रो पनि हुँदो रहेछ। त्यस कारणले हामीले सोचिरहेको छौँ, खास गरेर मैले आफ्नो चाहिँ बढी मेरो चाहिँ ध्यान विशेष ठाउँहरू मात्र नभएर सबै क्षेत्रमा जाने भएको कारणले गर्दाखेरि मैले नै तपाईँको पहल गरेर जबरजस्ती अहिले चाहिँ त्यो बजारीकरणको लागि हामीलाई साधन चाहिन्छ भनेर अस्ति मेरै पहलमा तपाईँको त्यहाँ साथीहरूको सम्मति नहुँदा नहुँदै पनि मैले कृषि एम्बुलेन्स दुईवटा भएपछि हामीलाई पुग्छ, पहिला अलरेडी छँदैछ, अब 328 पनि हुन्छ भनेर त्यसरी गरेका छौँ। बजारीकरणै समस्या हो।
अनि जस्तो कृषि उत्पादनबाट चाहिँ रोजगारलाई पनि प्रवर्धन गरेको देखिएको छ, नगरपालिकाले रोजगारका कार्यक्रमहरू पनि केही ल्याएको होला नि, यसको सरसर्ती भन्नुपर्दा के कार्यक्रमहरू रहेका छन्?
अब रोजगारको त त्यस्तो त छैन, अब हामीले उहाँहरूको समूहले मागेका कुराहरूमा जस्तै एउटा चाहिँ यहाँ भएको भनेको तपाईँको परदेशको कार्यक्रम हो, त्यो
हजुर
मुख्यमन्त्री मसला उद्योग खुल्या थियो यहाँ होइन,
हजुर हजुर,
अब त्यो समुदायमा हस्तान्तरण भएको थियो, उहाँले चलाउन नसक्ने भएर अहिले चाहिँ हस्तान्तरण गर्ने यहाँ निर्णय बुझाउनु भएको छ, अब त्यो हामीले चलाइदिनु पर्ने भएको छ। नगरपालिकाले उद्योग चलाएर चाहिँ उहाँलाई रोजगार दिन सकेको अवस्था छैन, त्यसरी उहाँहरू सहकारी मार्फत सहयोग गर्ने कामहरू त्यो दुध उत्पादनमा सब्सिडी दिने कुराहरू होइन, अनि त्यस्ता कुराहरू चाहिँ गरेका छ। अब ठ्याक्कै किसानलाई चाहिँ रोजगारै दिइहाल्ने किसिमको त्यस्तो कार्यक्रम त गर्न सकेका छैन। अब हामीले यो साढा जब व्यवस्थापन गर्ने बेलामा 19 मान्छेहरू चाहिँ राखेका छौँ,
हजुर,
त्यो गाई बस्ती हेर्नको लागि किसानहरूलाई।
भनेपछि नगरपालिकाको स्रोतबाट जतिजनालाई रोजगार दिएर व्यवस्थापन गर्न सकिन्छ त्यो काम चाहिँ नगरपालिकाले गरेको छ भन्ने कुरा रह्यो यहाँको होइन?
अब हामीले आएर रोजगार त हामी त रोजगार हामीले बढी केमा दर्शन भनेपछि अस्पताल लाँदैछौँ, किनभने 753 पालिकामा हाम्रो पालिकामा एउटा अस्पताल चलाएको छ क्या यहाँ,
हजुर,
तपाईँको भीमदत्तर र तपाईँको त्यो धङडीमा पनि चलाएन, उनको नगर अस्पताल होइन, त्यो प्रदेश अस्पताल हो,
हजुर,
हामी नगरपालिकाले नगर अस्पताल चलाउन सक्षम भएको पालिका यो पनि एउटा हो, 753 पालिकामा 60 पालिकाले पनि चलाउन सकेका छैन, त्यो नगरपालिकाको अस्पतालमा भने धेरै हामीले भर्ना गरेका छौँ होइन यहाँको स्थानीयहरूलाई। अब किसानको क्षेत्रमा चाहिँ त्यो गौशालामा राख्नेको कुराहरू 19 हामीले राखेका छौँ, गाई गोरु हेर्नेहरू, अब रोजगारीको कुरा गर्ने भने अब अरू त अब किसानहरूलाई यही हो, उत्पादनको क्षेत्रमा हामीले चाहिँ योजनाहरू दिने, अब बजेटहरू दिने कुरा चाहिँ अब बिउ मलजलका कुराहरूमा सहयोग गरे हो।
दोधारा चाँदनीले पर्यटनका गन्तव्य क्षेत्र पनि निर्धारण गरेको छ, तोकेको छ, जस्तै आधार बनाएको छ, जहाँ चाहिँ महाकाली पारीको नगरपालिका दोधारा चाँदनी भन्दा बित्तिकै एउटा आकर्षण भयो, अब त्यहाँ पुगिसकेपछि अर्को आकर्षण थप्ने खालको कुनै किसिमको त्यस्तो पर्यटनको पूर्वाधार छ?
म आफै पनि पढाउने भएको कारणले गर्दाखेरि पनि पर्यटन ठाउँको लागि एकदम सम्भावना बोकेको ठाउँ हो,
हजुर,
यहाँ लगानी गर्नुपर्छ भन्ने कुरामा मेरो चाहिँ पहिलेदेखि वकालत भए पनि त्यो समय हुन सकेन, तर पछिल्लो पटक धेरै पहल गरिसकेपछि कन्भिन्सन साथीहरूले गरिसकेपछि 3 करोड रुपियाँ छुट्याएर हामीले 50 सेभ गरेछौँ कि, महाकालीको जो पुल बनाएको छ हाम्रो त्यसको छेउमा 50 जमिन सेभ गरेर अहिले म त्यहाँ डिपिआर गराएर तपाईँको चाहिँ एउटा डकुमेन्ट्री पनि बनाउँदैछु, जहाँ स्विमिङ पुलदेखि लिएर त्यो हाम्रो भाइरल रोड भनेर सुन्नुभयो होला होइन, अब त्यो भनेकै हाम्रो महाकालीको पुलको पारी वारीको रोड हो, जो वारीपट्टि हाम्रोतिर ड्राई पोर्टमा जोडिएको छ, सुका बन्दरगाह, जो सुकम बन्दरगाह अहिले निर्माण दिने अवस्थामा छ होइन, भारतले बनाउँदैछ हाम्रो पालिकामा, अनि त्यहाँ तपाईँको विशेष चाडपर्वको दिनमा त्यो रोड ब्लक हुन्छ, त्यहाँ टिकटक बनाएर फोटो खिच्नेको, अहिले पनि बेलुका तपाईँ हिँड्नुभयो भने त्यस्तै भिड हुन्छ, त्यहाँ चाहिँ 4-5 भाइहरूले चाहिँ क्यामेरा लिएर त्यहाँ चाहिँ रोजगार फोटो खिच्नेमै रोजगार तिनीहरूले चाहिँ पाएका छन्, त्यो भिडलाई त्यहाँ उतार्न सकिन्छ, र यहाँ भारतबाट पनि हाम्रो एसियाको दोस्रो लामो झुलुङ्गी पुलमा उहाँहरू विद्यार्थीहरू पनि आउँछन्, अनि टाटाबाट मान्छेहरू हुन आउँछन् होइन, त्यो सबै कुरालाई मैले अध्ययन गर्दाखेरि सम्भावना बोकेको ठाउँ भनेर मैले यसलाई बारम्बार भन्ने गर्दाखेरि अहिले चाहिँ सम्मत भएर 3 करोडको हामीले तटबन्ध गरेका छौँ, त्यो 50 सेभ गरेको छौँ, त्यो 50 त्यो किसिमको संरचना स्विमिङ पुल सहितको रिसोर्ट चलाउने पार्कदेखि लिएर खेल मैदान समेतको सबै
सुविधाहरू हुन्छ,
35-30 बेम्बो कटेजहरू बनाएर त्यो तयारीमा हो। अब यहाँ नेपालको कानुन बुढापाकाल दैबल जान्नु भन्थे साँच्चै भने जस्तो लाग्छ, गरेका कानुनले काम गर्न रोकेको छ कि, अब यहाँ हामीले यहाँ इन्डियाबाट आइरहेको छ, यहाँका स्थानीयले मागिरहेको छन्, तपाईँको नेपालको ठुल्ठुलो ठाउँबाट चाहिँ यो जमिन हाम्रो लिजमा दियो भन्दा छन् होइन,
हजुर हजुर,
अब हामीले लिजमा दिने प्रक्रिया छैन, यहाँ भोगाधिकार लिजको कुरा गर्छ नेपाल सरकारले, अनि त्यो प्रक्रियामा जाँदाखेरि फेरि उता तपाईँ इआइजी गर्नुपर्ने, आइजी गर्नुपर्ने, यो डिपिआर गर्नु बनाउनु पर्ने, यो पहिला हामीले चाहिँ नेपाल सरकारले लिएर नेपाल सरकारले फेरि हाम्रो लिजमा दिनुपर्ने यो धेरै कुराहरू
कानुनी झन्झट भयो।
झन्झटिलो छ, हाम्रो योजना छ, हामीले योजना बनाएर छौँ, अहिले पनि 1 करोड रुपियाँ भर्खर अस्ति भर्खर छुट्याएको छ, अब तयारी अवस्थामासम्म हामी जमिन सेफ भइसकेको छ, होइन त्यहाँ अब लगानी गर्न मात्रै मागेको छ, गर्नुपर्छ भन्दा 1 करोड फेरि छुट्याइएको छ। त्यसरी पर्यटनलाई नै हामीले चाहिँ अब
आधार बनाइएको छ,
आकर्षकको बिन्दु भन्दा पनि यहाँको स्थानीय रोजगार सिर्जना गर्ने एउटा माध्यमको रूपमा पनि हामीले त्यसलाई चाहिँ किनेका छौँ र त्यो हुनुपर्छ भन्ने उद्देश्यसँग हामी काम गर्ने अगाडि बढिरहेको छौँ।
अब हामी अन्त्यतिर पनि आएका छौँ, होइन, अघि यहाँले भन्दै हुनुहुन्थ्यो हामीले काम गर्न पनि जानेका छौँ, काम गर्ने सूत्र प्रणाली पनि थाहा छ, तर हामीलाई जेलेको छ आफ्नै कानुनले भन्नुभयो, होइन, यस्तै जेलिएको कानुनलाई चाहिँ फुकाउँदै फुकाउँदै अहिले शासकीय सुधार अन्तर्गत सरकारले 100 कार्यसूची पनि तयार पारेको छ, यसको प्रभाव पनि अब 753 पालिकामा पक्कै पनि पुग्नेछ र यो सञ्चार पनि हुनेछ, होइन, यसले गर्दा पनि अलिकति कानुनको बाटोलाई पनि फुकुवा गरेपछि काम गर्न पनि सहज बनाइनेछ, होइन, जसले गर्दाखेरि हामी छिटोभन्दा छिटो प्रगतिमा जान सक्ने आधार रहन्छ। अब जाँदा जाँदै यहाँले निर्वाचनताका प्रतिबद्धता गरेका काम कुराका योजनाहरू अहिले गर्दै जाँदा र नयाँ योजनाहरूलाई पनि अगाडि सारेर, होइन, नागरिकहरूलाई त्यस अनुरूप सेवा सुविधा दिएर अगाडि बढ्नु पर्दाखेरि जस्तो 4 वर्ष भयो नि यहाँले चाहिँ त काम गर्नुभएको, होइन, 4 वर्षसम्म चाहिँ दोधारा चाँदनी नगरवासीहरूले देख्ने बुझ्ने र त्यसबाट लाभ लिने काम बुँदागत रूपमा 2-3-4 भनेर भन्नुपर्दा यहाँ के सम्पन्न गर्नुभयो अन्त्यमा भनिदिनुहोस् न।
अब हजुरले एकदमै महत्त्वपूर्ण प्रश्न राख्नु भएको छ, त्यसको लागि धन्यवाद पनि दिन चाहन्छु। अब निर्वाचनमा उम्मेद्वार गर्दाखेरिको एजेन्डाको कुरा गर्नुपर्दाखेरि एजेन्डा भन्दा बढी कामहरू चाहिँ गरिएको छ, होइन, तर एजेन्डाकै रूपमा राखिएको चाहिँ एउटा काम चाहिँ मैले गर्न सकेको छैन अहिले पनि, त्यो भनेको पब्लिक लाइब्रेरी।
हजुर,
म काठमाडौँमा पढ्दाखेरि मैले ठुल्ठुलो लाइब्रेरी, ब्रिटिस लाइब्रेरी, अमेरिकन लाइब्रेरी, रसियन कल्चर लाइब्रेरीमा पढाएको छु कि मैले, त्यो अनुभवले मैले त्यो कुरामा राखेको थिएँ, तर त्यो सकिएको छैन, किनभने त्यसको लागि बजेट पनि ठुलो र त्यसको लागि जग्गा जमिन पनि चाहियो, अब खालि जग्गा हामीले उपभोग गर्न पाउँदैनौँ यहाँ सहज रूपमा भनेर मैले हजुरलाई अघि पनि भनिसकेँ, होइन, त्यस कारण, तर त्योभन्दा फरक अर्को चाहिँ हाम्रो यहाँ समस्या एकदम ठुलो जल्दो बल्दो तपाईँको चाहिँ बोर्डिङ इस्यु भनेको त्यतिखेर प्रब्लम भनेको यहाँ छाडा चौपाया थियो, छाडा चौपायाले तपाईँको चाहिँ राति तपाईँको यहाँ किसानको खेती सखा पार्ने अवस्था थियो,
हजुर हजुर,
त्यो चाहिँ
त्यसलाई व्यवस्थापन गर्नुभयो,
त्यो व्यवस्थापन भएको छ, त्यो देखिने कुरा जनताले महसुस गरेको कुरा हो त्यो एउटा,
अनि खानेपानीको अप्ठ्यारोलाई,
अनि अर्को कुरा खानेपानीको कुरा त अब यहाँ मेरै पहलमा, व्यक्तिगत मेरै पहलमा खानेपानी मन्त्रालयमा गएर मैले चाहिँ पहिलोचोटि उहाँले चाहिँ 14,56,14,96 डिप्यार गरिदिनु भयो र 3 करोड रुपियाँ हालेर अहिले 3 करोड ठेक्का भएर यहाँ चाहिँ हिजो मात्र समिति गठन गर्ने कुरामा खानेपानीको सर आउनुभएको थियो र त्यहाँ बोलाएर त्यहाँ गाउँ आज हिजो सूचना प्रकाशन पहिला पनि गरी भएन समिति गठन गरेर अहिले त्यो निकालेको छ पर्सि भेला छ अनि त्यो पाइप लाइनको विस्तार भइरहेको छ त्यहाँ हामीसँग, होइन, अब यो बिचमा आउने थप बजेट आएन यो आन्दोलन गर्दाखेरि नयाँ सरकारले गर्दाखेरि पनि रोकिया छ, अब फेरि आउनु पर्थ्यो आएन, त्यो 3 करोड काम अहिले चाहिँ हुँदैछ खानेपानीमा। अब अर्को तपाईँको यहाँ जनताले देख्ने भनेको अस्पताल हो, अस्पतालमा अब यहीँ धेरै सेवाहरू अहिले चाहिँ हामी चार वटा त हामी चाहिँ एमबिबिएस डक्टर हुन्छ, होइन, एनडिजीको डक्टर सहित सबै यहाँ चाहिँ अस्पताल लगभग 50 अस्पताल जो सुविधा पाएको त्यो किसिमको सुविधाहरू लगभग यहीँ जनताले पाइरहेको एकदम उहाँले चाहिँ अनुभूति गर्ने किसिमले त्यो काम हामीले गरेका छौँ। अर्को युवाहरूको लागि खेलकुद डे नाइट क्रिकेट हुने ठाउँ यही हो, होइन, हामी 30 लाखको 31 लाखको कार्यक्रम यो बजेटमा पनि यहाँ कार्यक्रम भइरहेको हुन्छ। खेलकुदको रूपमा चाहिँ एक नम्बरको तपाईँको यो नगरपालिका चिन्या पनि छ, यहाँबाट चाहिँ तपाईँको राष्ट्रिय खेलाडी, तपाईँको चाहिँ प्रदेश स्तरीय खेलाडीहरू तपाईँको चाहिँ यो क्रिकेटमा ताइक्वान्डो डोजाङमा परेका छन्। अहिले हामीले राम्रो काम गरेको कारणले गर्दाखेरि 753 पालिकामा प्रथम पालिका घोषणा भएर काठमाडौँ मैले सम्मान थाप्दाखेरि 10,000 रुपियाँ नगद प्राप्त पनि मैले गरेँ, जनताले महसुस गरेका कुराहरू हामीले यो ढङ्गले चाहिँ काम गरेका छौँ। किसानको उत्पादन कुराहरू मैले तपाईँलाई भनिहालेँ, होइन, यसरी चाहिँ काम गर्दै गरिरहेको अवस्था हो अहिले।
हाम्रो कुराकानीमा जोडिनु भयो, होइन, दोधारा चाँदनीका नगरवासीहरूलाई समुन्नत र समृद्धितर्फ अझ अगाडि बढाउनका लागि नगरपालिकाले अझ थप के कार्यक्रम ल्याउँदा उनीहरू सुदृढ बन्न सक्दछन्, रोजगारमा आबद्ध हुन सक्दछन् र समृद्ध बन्न सक्दछन्, र त्यहाँका स्थानीयवासीले पनि नगरपालिकालाई के कस्तो सहयोग गरिदिएदेखि नगरपालिकाले काम गर्ने वातावरण सहज बन्दछ, अन्त्यमा भनिदिनुहोस् त।
सरकार भइसकेपछि सरकारको कामहरू कर्तव्य धेरै हुन्छन्, काम गर्नुपर्ने कुराहरू क्षेत्रहरू धेरै हुन्छन्। अब जनताको रोजगारको कुरा गर्ने भने त सरकारले पनि रोजगार दिन नसकेर वैदेशिक रोजगारको लागि अब युवाहरू विदेश परेको बाध्यता हामी भोगिरहेछौँ, होइन,
हजुर,
त्यो बेरोजगारी समस्या समाधान गर्ने सक्ने क्षमता त स्थानीय सरकारसँग हुँदैन, तथापि यहाँका स्थानीयहरूलाई उहाँहरूको चाहिँ आर्थिक समृद्धिको लागि उहाँलाई उत्पादनमा जोडेर अथवा रोजगारसँग जोडेर केही काम गर्न सकेको राम्रो हुन्थ्यो भन्ने नै हो। अब त्यसमा यहाँ उत्पादन अलिकति बढी हुने भनेको देखेको दुध हो। अहिले यहाँ चाहिँ मलाई लाग्छ एक दिनमा 12-15 हजार लिटर यहाँबाट चाहिँ भारततिर र नेपालतिर जाने गर्छ यो ठाउँबाट। दुध डेरीको मैले चाहिँ
सम्भावना देखिएको छ
धेरै अगाडि तपाईँको चाहिँ त्यो कुरा गर्दा गर्न सकेको अवस्था छैन पर्यटकको अभावले गर्दाखेरि। त्यो ढङ्गको चाहिँ हामीले किसानको उत्पादनमा आधारित उद्योग सञ्चालन गर्न सक्यो भने त्यो सम्भव देखिन्छ यहाँको चाहिँ आर्थिक समृद्धिको लागि हाम्रो कृषक दाजुभाइहरूको लागि। असर तलाउँछौँ त्यहाँ भर्ना गरिरहेको छौँ। अब चाहिँ पर्यटनको लागि के ठुलो 1-50 रुपियाँमा हामीले चाहिँ रिसोर्ट चलाउन सक्यो भने त्यहाँ 15-20 जनाले त्यहाँ रोजगार पाउन सक्ने सम्भावना र हामी आइसकेपछि 15 जना नगर परे हाम्रो रोजगार सृजनाको दृष्टिकोणले पनि राख्या हौँ होइन आवश्यकताहरू पनि भए पनि। त्यस कारण त्यसरी गरेका छौँ। महाकालीको र जोगुडाको ठेगा लगाइसकेपछि 4.5-5 करोड जति आन्तरिक आय स्रोत हत्तै बढ्या हो। त्यसैले हामीले चाहिँ नगर परेर यो अस्पताल चलाएर अरू कुराहरू व्यवस्थापन गरिरहेको छौँ। अब विद्यालयदेखि लिएर सबै समग्र कर्मचारीहरूको तलबमा वृद्धि गरेर आयो। अब यहाँ चाहिँ व्यवसायीहरूले व्यवसायिक दर्ता गरेर सहयोग गरिदिनु भएको भए व्यवसायिक दर्ताबाट उठ्ने जो राजस्व हुन्थ्यो व्यापारी साथीहरूको लागि मैले त्यो अनुरोध हो कि व्यवसायलाई नगरपालिकामा दर्ता गरेर करको दायरामा उहाँहरू आइदिनु भयो भने हामीलाई सहयोग हुन्थ्यो भन्ने हो। पालिका अथवा स्थानीय सरकारले गर्ने कुराहरूमा हामी प्रयासरत छौँ। आउँदा दिनहरूमा हामी सानोतिनो केही यस्ता सम्भावना बोकेको सम्भव भएका त्यस्ता उद्योगहरू जस्तो दुध डेरीदेखि लिएर या चाहिँ क्रसरका कुराहरू खोलेर रोजगार दिने कुरामा हाम्रो योजना सोच अगाडि बढिरहेको कुरा म जानकारी गराउन चाहन्छु।
कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
यहाँलाई पनि धेरै धेरै धन्यवाद। दिप नगरपालिकाले गरेको कुरा कि जनताको सामु राख्ने जो अवसर दिनु होला त्यसको लागि पनि धेरै धेरै धन्यवाद।
भारतीय सीमामा रहेको कञ्चनपुर स्थित दोधारा चाँदनी नगरपालिका आफैमा एक सुन्दर अनि पर्यटकीय गन्तव्य बोकेको पालिका मानिन्छ। यो पालिका साना साना टापु मिलेर बनेको छ। टापुलाई पर्यटकीय स्थानको रूपमा विकास गरी कृषिको व्यावसायिक उत्पादनमा जोड दिई रोजगार बढाउन सक्ने गरी दोधारा चाँदनी नगरपालिकाले विकासलाई अगाडि लैजाने हो भने पक्कै पनि महाकाली पालिका दोधारा चाँदनीवासीको जीवनस्तर माथि उठाउन सकिने कुरालाई कसैले पनि नकार्न सकिँदैन। अहिले हामीले कञ्चनपुर स्थित दोधारा चाँदनी नगर पालिकाको समग्र विकास स्थिति र रोजगार तथा शिक्षा स्वास्थ्यदेखि पूर्वाधार क्षेत्रमा कसरी काम हुँदै गरेको छ यो बारे दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बूसँग कुराकानी गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को सुशासन र समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौ। तबसम्मका लागि यस कार्यक्रमबाट प्राविधिक मित्र लक्ष्मण विष्ट सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।